यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म रमेश टमट्टा। शुरूमा प्रमुख समाचार। बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक सम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधि सभा बैठकमा पेश। युवालाई उद्यमशील बनाउने योजना तर्जुमा भइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। 7 वटै प्रदेशमा मानव अंग प्रत्यारोपणका लागि उपकेन्द्र खोल्ने स्वास्थ्य मन्त्रालयको तयारी। मध्य प्रदेशका मुख्यमन्त्रीद्वारा 8 जना राज्यमन्त्री पदमुक्त। र रूसको करिब 1000 वर्ग किलोमिटर भूभाग आफ्नो नियन्त्रणमा रहेको युक्रेनको दावी। समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आफ्नै अनुभव र आवश्यकताका आधारमा सत्य निरूपण तथा मेलमिलाप लगायतका सशस्त्र द्वन्द्वकालीन मुद्दाहरूको टुंगो लाग्ने बताउनु भएको छ। महान्यायाधिवक्ताको कार्यालयमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अन्य मुलुकको नक्कल गर्नुभन्दा आफ्नै मौलिक ढाँचामा सशस्त्र द्वन्द्वकालीन मुद्दाहरू टुंगो लगाउने गरी राजनीतिक दलहरूबीच छलफल भइरहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले संसदमा विचाराधीन रहेको सत्य निरूपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक पारित भएपछि नेपालको न्याय प्रणाली नयाँ युगमा प्रवेश गर्ने र द्वन्द व्यवस्थापनमा विश्वकै लागि नयाँ उदाहरणको रूपमा स्थापित हुने विश्वास व्यक्त गर्नुभयो।
समयानुकूल ऐन जसले पीड़ित मैत्री पीड़ित केन्द्रित भएर अगाडि बढाउने हामीले कोशिश गरेका छौँ र यस सन्दर्भमा विभिन्न पक्षहरूसँग कुराकानी पनि गरेका छौँ र यो सकारात्मक बाटो लिएको छ र हामी यसलाई सफलताका साथ अगाडि बढाउँछौ भन्ने लाग्छ। यसमा कानूनी जटिलताहरू र यहाँहरूको भूमिका, फेरि कानूनी परामर्शको सन्दर्भमा, संविधानको व्याख्याको सन्दर्भमा, त्यसको कार्यान्वयनको सन्दर्भमा लगायतका कुराहरूमा यहाँहरूको भूमिका असाधारण हुन्छ।
प्रधानमन्त्री ओलीले नेपालीहरू बीचको सामाजिक सद्भाव विथोल्ने गरी सामाजिक सञ्जालको दुरूपयोग बढ़ेकोतर्फ सरकार सचेत रहेको उल्लेख गर्नुहुँदै गलत गतिविधिहरू नियन्त्रण गर्न र जनताका जायज मागहरू समयमै सम्बोधन गर्न सरकार सक्षम रहेको बताउनुभयो। कार्यक्रममा महानिधिवक्ता केशव बडालले फौजदारी न्याय प्रणाली सुधारका लागि मुद्दाहरूको अनुसन्धान र अभियोजन प्रणालीलाई वैज्ञानिक र व्यवहारिक बनाउनुपर्ने बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले युवालाई उद्यमशील बनाउने कार्यक्रम र योजना तर्जुमा भइरहेको बताउनु भएको छ। अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज काठमाण्डुमा आयोजित नेपाल युवा सम्मेलनको समापन कार्यक्रममा प्रधानमन्त्री ओलीले धेरैलाई रोजगारी दिन साना उद्यमशीलताका कार्यक्रम सहित विकासको गति बढ़ाउन सरकार क्रियाशील रहेको बताउनुभयो। देशमा रोजगारीका अवसर नहुँदा युवावर्ग विदेशी क्रम बढ़ेकामा चिन्ता व्यक्त गर्नुहुँदै प्रधानमन्त्री ओलीले आगामी दिनमा नेपाल ज्येष्ठ नागरिक मात्रै मुलुक भन्ने जोखिम रहेकाले युवाहरूलाई यसतर्फ सोच्न आग्रह गर्नुभयो। प्रतिनिधि सभामा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2081 पेश गरिएको छ। बैठकमा कानून न्याय तथा मानवाधिकार समितिका सभापति विमला सुवेदीले विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2081 पेश गर्नुभएको हो। यस्तै बैठकमा पूर्वाधार विकास समितिका सभापति दीपक बहादुर सिंहले पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन 2080 पेश गर्नुभएको थियो। सभापति सिंहले कतिपय विकासका आयोजनाहरू राजनीतिक उपजका शिकार हुँदा प्रतिफल अनिश्चितता भएको बताउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि दिउँसो 1 बजे बस्नेछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न भागमा हैजा तथा डेंगूको संक्रमण देखिन थालेपछि यसलाई महामारीका रूपमा बढ़न नदिन काम थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले डेंगू तथा हैजाका बिरामी बढ़न थालेपछि मन्त्रालयका तर्फबाट तत्काल प्रभावकारी कदम चाल्न निर्देशन दिनुभएपछि लगत्तै तत्कालीन र दीर्घकालीन कदम अघि बढ़ाएको मन्त्रालयले जनाएको छ। यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले 7 वटै प्रदेशमा मानव अंग प्रत्यारोपणका लागि उपकेन्द्र खोलिने घोषणा गर्नुभएको छ। विश्व अंगदान दिवसका अवसरमा भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा अंगदान गर्नेहरूलाई सम्मान गर्दै मन्त्री पौडेलले आफूले हालै सार्वजनिक गरेको कार्ययोजनामा पनि यो विषय समेटिएको उल्लेख गर्नुभयो। वहाँले कोशीमा छिट्टै उपकेन्द्र खुल्ने जानकारी दिँदै अरू प्रदेशमा पनि चाँडै काम थालिने गरी तयारी अघि बढ़िरहेको बताउनुभयो। संसदीय सुनवाई समितिले 17 देशका लागि प्रस्तावित राजदूतको सुनवाई प्रक्रिया प्रारम्भ गरेको छ। समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा आज भएको बैठकले प्रस्तावित राजदूतका सम्बन्धमा 10 दिनभित्र सार्वजनिक सूचना मार्फत उजुरी आह्वान गर्ने निर्णय गरेको थियो। राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकले सुशासन प्रवर्धनका लागि राष्ट्रिय सदाचार नीतिको आवश्यकताका विषयमा छलफल गरेको छ। समितिमा आज भएको छलफलमा कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले शासन पद्धतिमा बस्ने व्यक्तिहरूमा सदाचार नभएकै कारण देशमा चरम निराशा बढ़ेको भन्दै सदाचार नीति आवश्यक रहेको बताउनुभयो। कानून मन्त्री चौरसियाले ठगी र भ्रष्टाचार जस्ता अपराधमा संलग्न व्यक्ति नै समाजको अगुवा बन्ने प्रवृत्ति निरुत्साहित गर्न सदाचार नीति कार्यान्वयन गरी सुशासन प्रवर्धन गर्नुपर्ने बताउनुभयो। सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको महाप्रबन्धक पदमा धादिङका रमेश आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको छ। यस्तै बैठकले नेपाल पारवाहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको महाप्रबन्धकमा इलामका प्रकाश प्रसाद पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिनुभयो। साउन 28 गते सोमबार बसेको मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्न आज संचार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा संचार मन्त्री गुरूङले सरकारले संघीय भू उपयोग परिषदको सदस्यमा चितवनका डाक्टर रेवती रमण पौडेल र डाक्टर यमुना घले तथा काठमाडौँका डाक्टर रेशमा श्रेष्ठ र जगत बहादुर देउजालाई मनोनयन गर्ने निर्णय गरेको बताउनुभयो। यस्तै मन्त्री परिषद बैठकले एसियाली विकास बैंकबाट उपलब्ध हुने करिब 14,63 करोड़ सहुलियतपूर्ण ऋण र करिब 1,79 करोड़ अनुदान स्वीकार गर्ने सम्बन्धमा नेपाल सरकारको तर्फबाट वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने लगायतका निर्णयहरू गरेको संचार मन्त्री गुरूङले जानकारी दिनुभयो।
नेपाल सरकारका नाममा दर्ता रहेको सिराहा जिल्ला नवराजपुर गाउँपालिका वडा नम्बर 4 को 19 कट्ठा जग्गा इलाका प्रहरी कार्यालय झाँझपट्टी सिराहालाई प्रयोग गर्न स्वीकृति दिने, नेपालको नागरिक उड्डयन क्षेत्रको समग्र सुधार तथा गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सम्बन्धी कार्ययोजना स्वीकृत गर्ने र निजामती सेवाका राजपत्रांकित प्रथम श्रेणीका सहसचिवहरू इन्दु विक्रम जोशी र श्री कोमल प्रसाद धमलाले दिनुभएको राजीनामा स्वीकृत गर्ने।
यस्तै मन्त्री परिषद बैठकले नेपालको नागरिक उड्डयन क्षेत्रको समग्र सुधार तथा गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सम्बन्धी कार्ययोजना स्वीकृत गरेको संचार मन्त्री गुरूङले बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ एकैछिन विज्ञापन र सन्देश।
हजुर दर्शन,
भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे, ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ हजुर।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् भाउजू।
ओए वाइफाई होला नि, पासवर्ड माग्न।
है त पनि एनटीसी को सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटीसी को डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले आम संचार परिषदलाई स्वायत्त र स्वतन्त्र बनाइने बताउनु भएको छ। राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको आज बसेको बैठकमा मन्त्री गुरूङले आम संचार परिषद गठनपछि नेपाली प्रेस थप स्वतन्त्र र मर्यादित हुने विश्वास व्यक्त गर्नुभयो। मन्त्री गुरूङले नेपाली पत्रकारिता क्षेत्रको व्यवस्थापनका लागि आम संचार परिषदले महत्वपूर्ण भूमिका खेल्न भएकाले विधेयक ल्याइएको बताउनुभयो। उक्त विधेयकमाथि जारी दफावार छलफलमा आम संचार परिषदले संसदीय समिति मार्फत संसदमा वार्षिक प्रतिवेदन बुझाउने, परिषदका पदाधिकारीले प्रधान न्यायाधीश समक्ष पद तथा गोपनीयताको शपथ लिने र परिषदले मन्त्रालय मार्फत नै सरकारसँग सम्पर्क गर्ने विषयमा समितिमा सहमति जुटेको छ। मध्य प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले 8 जना राज्यमन्त्रीलाई पदमुक्त गर्ने निर्णय गर्नुभएको छ। यही साउन 22 गते गठित मन्त्री परिषदमा समावेश सबै राज्यमन्त्रीलाई पदमुक्त गर्न मुख्यमन्त्रीले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी समक्ष सिफारिश गर्नुभएको कार्यालयले जनाएको छ। मधेसमा 20 सदस्यीय मन्त्री परिषद गठन भएकामा चौतर्फी विरोध भएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनले रूसको करिब 1,000 वर्ग किलोमिटर भूभाग आफ्नो नियन्त्रणमा रहेको दावी गरेको छ। राजधानी किवका सेनाले रूसी क्षेत्रको उक्त भूभाग नियन्त्रणमा लिएको युक्रेनका शीर्ष कमाण्डरले दावी गरेका छन्। रूसको पश्चिमी क्षेत्रका करिब 28 गाउँ युक्रेनी सेनाको कब्जामा रहेको तथा 12 जना सर्वसाधारण मारिएका स्थानीय गवर्नरले बताउनु भएको छ। पश्चिमी रूसी क्षेत्रबाट उनीहरूको सुरक्षाका लागि भन्दै ठूलो संख्याका मानिसहरूलाई अन्यत्र सारिएको छ।
पच्चीस मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजना निर्माण सम्पन्न भएको छ। कास्कीको माछापुच्छ्रे गाउँपालिका 2 सिर्दी खोलामा आयोजनाको निर्माण सम्पन्न भई परीक्षण शुरू भएको छ। आयोजनाको सिभिल, हाइड्रो मेकानिकल तथा ट्रान्समिसन लाइन निर्माणको सम्पूर्ण निर्माण कार्य सकिएर अहिले यान्त्रिक परीक्षणको काम भइरहेको प्रवर्धक भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले जनाएको छ। वेट टेस्टको काम सकिएको 2 साताभित्रमा परीक्षण उत्पादन शुरू हुने कम्पनीले उल्लेख गरेको छ। सेती नदी जलविद्युत आयोजनामा 5 अर्ब भन्दा बढ़ीको लगानी भएको छ। यसमा 3 अर्ब 50 करोड़ विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले लगानी गरेका छन्। नेपालको विद्युत पूर्वाधार निर्माणमा पछिल्ला दिनमा उल्लेख्य प्रगति भएको छ। विभिन्न जलविद्युत आयोजनाहरूबाट उत्पादित विद्युत एक ठाउँबाट अर्को ठाउँमा लैजान निर्माण गरिएका प्रसारण लाइन सञ्जाल 6000 सर्किट किलोमिटर बराबर पुगेको छ। नेपाल विद्युत प्राधिकरणले मंगलबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2080-81 सम्ममा 400, 220, 132 र 66 केभी क्षमताका प्रसारण लाइनको लम्बाई 6507 सर्किट किलोमिटर पुगेको जनाएको छ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले 8 वर्षको अवधिमा प्रसारण लाइन निर्माणमा गुणात्मक फड्को मारिएको बताउनुभयो। बुटवलबाट पश्चिम अत्तरीयसम्म 400 केभी प्रसारण लाइन र देशका प्रमुख लोड सेन्टर भएर जाने दक्षिण कोरिडोर प्रसारण लाइनका निम्ति विभिन्न दात्री निकायबाट लगानी सुनिश्चित गरी निर्माण प्रक्रिया अघि बढ़ाइएको प्राधिकरणले जनाएको छ। कोशी प्रदेशमा वृद्धिमुखी उत्पादनशीलता र रोजगारी कार्यक्रम शुरू भएको छ। प्रदेशका 5 वटा पालिकामा 3,75,00,000 रूपियाँको लगानीमा कार्यक्रम शुरू गरिएको हो। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पालिका, प्रदेश सरकार र दायित्व नामक संस्थाबीच त्रिपक्षीय सम्झौता भई कार्य प्रारम्भ भएको छ। कार्यक्रमबाट 200 व्यक्तिलाई उद्यमशीलता विकास गर्न सहयोग पुग्ने र त्यसबाट करिब 1,25,000 नागरिक लाभान्वित हुने अपेक्षा गरिएको दायित्व संस्थाका कार्यकारी निर्देशक डाक्टर पुकार मल्लले जानकारी दिनुभयो। नेपाली बजारमा मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड निर्माण गरेको छ। यस दिन सुनको मूल्य प्रति तोला 2100 रूपियाँले बढ़ेको छ। यो मूल्य अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो।
अब खेल समाचार अजय बमबाट।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेल तथा अलराउण्डर दिपेन्द्र सिंह ऐरीले वेस्ट इण्डिजमा आयोजना हुने म्याच 60 क्यारेबियन टी10 लीग नखेल्ने भएका छन्। टी10 गत महिना खेलाड़ी छनौटका लागि भएको ड्राफ्टबाट अनुमोदन गरे पनि भिसा समस्याका कारण रोहित र दिपेन्द्रले लीगमा भाग नलिने भएका हुन्। क्यानाडामा आगामी महिना हुने विश्वकप लीग 2 अन्तर्गतको सिरिजका लागि उनीहरूले अब त्यही अभ्यास गर्ने जानकारी दिए। टी10का लागि कप्तान रोहित मियामी लायन्स र दिपेन्द्र भने ग्रैंड कामन स्ट्रिङ्स अनुमोदन भएका थिए। नेपाली क्रिकेट टोली अभ्यासको लागि भारतमा रहेको छ। नेपालले भारतको बेंगलोरमा रहेको नेशनल क्रिकेट एकाडेमी एनसीएमा 2 साता अभ्यास गर्नेछ। भारतमा हुने अभ्यासमा रोहित दिपेन्द्र सहित सन्दीप लामिछानी पनि रहने छैनन्। सन्दीप पनि क्यानाडामै रहेका छन्। पारा ओलम्पिक स्वर्ण विजेता भारतीय खेलाड़ी प्रमोद भगतलाई विश्व ब्याडमिन्टन महासंघले 18 महिनाको प्रतिबन्ध लगाएको छ। टोकियो पारा ओलम्पिकका स्वर्ण विजेता प्रमोदलाई पेरिसमा पनि उपाधि दावेदार मानिएको थियो। पेरिस पारा ओलम्पिक अगस्त 28 सेप्टेम्बर 18 हुँदैछ। प्रतियोगिता अघि हुने डोपिङ परीक्षणमा उपस्थित नभएपछि प्रमोदमाथि प्रतिबन्ध लागेको हो। विश्व ब्याडमिन्टन महासंघले पटक पटक बोलाउँदा पनि प्रमोद परीक्षणका लागि उपस्थित नभएको बताइएको छ। प्रमोदले टोकियोमा एसएल 3 श्रेणीको पुरूष एकलमा 0 पदक जितेका थिए।
अब मौसम। आगामी 24 घण्टामा 7 प्रदेशका केही स्थानहरूमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुको साथै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक सम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधि सभा बैठकमा पेश, युवालाई उद्यमशील बनाउने योजना तर्जुमा भइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई, 7 प्रदेशमा मानव अंग प्रत्यारोपणका लागि उपकेन्द्र खोल्ने स्वास्थ्य मन्त्रालयको तयारी, मध्य प्रदेशका मुख्यमन्त्रीद्वारा 8 जना राज्यमन्त्री पदमुक्त र रूसको करिब 1000 वर्ग किलोमिटर भूभाग आफ्नो नियन्त्रणमा रहेको युक्रेनको दावी। हवस् त, राति 9 बजेको समाचार सकियो, 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।